यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। भोटेको सी बाढ़ी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन शुरू। बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड़। सल्यानमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा 4 जनाको मृत्यु। दुई दिने ब्रिक्स सम्मेलन नयाँ दिल्लीमा शुरू। सम्मेलनको उद्देश्य कसैका विरूद्ध नभई अलग पहिचानका लागि भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। र यूएईलाई 44 रनले हराउँदै नेपाल एशिया कपमा छनौट।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन संचालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका कार्य गरिरहेको छ। बाढ़ीका कारण भोटेकोशी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्ने काम भइरहेको छ। फेला परेका शव वा शरीरका अंगका मुचुलका लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, ब्याङ्क कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई स्थानान्तरण गर्ने कार्य प्रहरीले गरेको छ। भोटेकोशी बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमूना संकलन गरिएको छ। संकलित नमूनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिंगापुरका विज्ञ नेपाल आउनुभएको छ। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। डीएनए परीक्षणका लागि 4 मेसिन संचालनमा छ। सो मेसिनले आवश्यक तयारी पश्चात 90 मिनटमा एउटा नतिजा निकाल्छ। शनिबार अपरान्हसम्म फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी 1230 शव माटो मुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 डीएनए नमूना संकलन गरिएको छ। डीएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला संचालनमा ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ। डीएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यस सम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ। प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदिई 24 घण्टा खटाइएको छ। भोटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फील्ड अस्पताल संचालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा संचालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित बैरंग, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित नेपाल चीन सम्बन्ध विषय कार्यक्रममा उहाँले भोटे कोशीको हालैको बाढ़ीले नेपाल चीन बीचको सीमा केवल राजनैतिक सीमा रेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सैटेलाइट तथ्यांक आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले चीन र नेपालले हिमालयको परिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनुपर्नेमा जोड़ दिनुभयो। राजदूत चाङले विपदमा चीन सरकारका तर्फबाट नेपाललाई ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगा लगायत 5 खेप राहत सामग्री उपलब्ध गराएको तथा सुरुङभित्रको उद्धार डीएनए पहिचान र फोरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका 24 विज्ञ पठाइएको जानकारी दिनुभयो। रसुवामा बाढ़ी आएको 18 दिन भइसकेको छ, तर सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन झन लामो र पीड़ादायी बन्दै गएको छ। बाढ़ीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ता बीच दिन बिताइरहेका परिवारलाई अब आफ्ना मान्छे कहाँ छन् भन्ने एउटै प्रश्नले सताइरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाईमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाईकुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठूलो बुवा ठूलो मम्मीलाई भेट्न जान्छु भनेर सुरु गएको हो। त्यहाँपछि माथि गोसाईकुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो, त्यहाँपछि फर्केर 2 दिन बुवा मम्मीसँग बस्यो, त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढ़ीपछि सम्पर्कविहीन हुनु भएको छ। बाढ़ीपछि कुनै खबर नआएको परिवार बताउँछन्।
बहिनी त जयन् जयको घर घरमा बसेका छौँ, त्यो तर काममा गएका हुन्, अब 3 छोरा छोरी छन्, त्यही पर छन्, त्यहाँ त हामी
कोहलपुर नगरपालिका वडा नम्बर 11 अमरसिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढ़ी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घण्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
मेरो बाबाको नाम अमरसिंह चौधरी हो, मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढ़ीपछि सम्पर्क टुटेको छ। कोहलपुरकै बतासी चौधरीको पीड़ा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढ़ीपछि दुवै सम्पर्कविहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ।
घुम्के दोस्रो चोटि गएन त छोरा दुइटै श्रीमानको आशाराम छोराको तीर्थविश थारू।
बाँकीबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। बाढ़ी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढ़ीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
सल्यानमा दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका पाँच सिम्कमा बोलेरो दुर्घटनामा परि तीन र सोही गाउँपालिका तीन टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका पाँच सिम्कबाट दाङको तुल्सीपुर आउँदै गरेको बोलेरो सिम्कमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका छ पोखरीका आठ वर्षीय रेशम बुढाथोकी, उडा नम्बर पाँच सल्लेकी अठार वर्षीय विपना बुढाथोकी र उडा नम्बर पाँच सिम्कका पचास वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। रेशम र विपनाको सल्यान जिल्ला अस्पताल र ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईदाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो। जीप दुर्घटनामा अन्य तीनजना घाइते छन्। घाइतेहरूको सञ्जीवनी अस्पताल घोराईमा उपचार भइरहेको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका तीन टाटकेमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार दाङकी शान्तिनगर गाउँपालिका एक पेदीखोला निवासी अन्दाजी 35 वर्षीय जिता केसीको सल मोटरसाइकलको चक्कामा बेरिएर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो। भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवा टार मास्टार सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। तोकिएको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार फोसरेटार र केउरिनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिन्छ। यही भदौ 23 गते रातीको भूकम्पपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमान्थाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका 80% घर चर्किएका छन्। लोमान्थाङको दिव्य दीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्ने नमिल्ने भएको छ। लोमान्थाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य चार ओडामा स्थानीयका अधिकांश घर बस्ने नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङले भदौ 23 गते रातीको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित 80% घरमा क्षति पुगेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुननिर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छीस्थित बाढ़ी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उहाँले बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्वपूर्ण रहेको बताउनुभयो। कोशी राजमार्गपछि धनकुटामा निर्माण शुरू भएको 6 नम्बर बुधबारे लेटाङ सड़क 2038 सालदेखि निर्माणाधीन भए पनि अझै सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा पाँच थर इलाम र मोरङका उत्तरी क्षेत्रका बासिन्दाले सुरक्षित र सहज सड़कको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
शुरूमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सड़क निर्माण थालेको भए पनि सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदलपछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माणपछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सड़कको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रेका लागि ठेक्का लागेको 3 वर्षको समय सीमा सकिँदा समेत काम पूरा हुन सकेको छैन।
श्रीबहादुर थापा पहिला प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नुभएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब त्यस्तै के भयो त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ अरे, तल बनाउँदै ल्याउँदैछ।
चाँडोभन्दा चाँडो बनिँदैदेखि र चाहिँ अब यहाँ बाटो केही अलिअलि असुविधा भएदेखि 1.5 घन्टादेखि 2 घन्टामा हाम्रो तल नेटाङ भएको
3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सड़कको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एन्ड प्रदर्श जेबीले मोरङको लेटाङदेखि धनकुटाको छ नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सड़क कालो पत्रे गर्न 77,03,53,000 रुपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सड़क कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले सुरुमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो।
छिटै थालिहाल्ने सकिहाल्ने भन्ने कुरा चाहिँ आउँछ, तर पटकै कामको रफ्तार चाहिँ अगाडि बढेको छैन।
पूर्वाधार विकास कार्यालय मोरङले निर्माण कम्पनीले काम जारी राखेकाले थप 1 वर्ष म्याद थप्ने तयारी गरेको छ। यस सड़कको करिब 90% भाग मोरङ र 10% भाग धनकुटामा पर्छ। तर यसको सबैभन्दा ठूलो लाभ पाँच थरका बासिन्दाले पाउनेछन्। साथै धनकुटाको दक्षिण पूर्वी क्षेत्र, इलामको पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। उदयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेण्डा निर्माणमा थप प्रभावकारी भूमिका खोजिरहेको ब्रिक्स समूहका नेताहरू व्यापार, लगानी तथा विश्वव्यापी द्वन्द्वका विषयमा छलफल गर्न आज नयाँ दिल्लीमा भेला हुनुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजेस्कियन सहित अन्य 8 सदस्य राष्ट्रका नेताहरूलाई शिखर सम्मेलनमा स्वागत गर्नुभयो। युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीनबीच बढ़दो तनावका कारण फरक फरक भू राजनीतिक स्वार्थ भएका सदस्य राष्ट्रबीच साझा धारणा बनाउन समूहको क्षमता परीक्षण भइरहेका बेला सम्मेलन हुन लागेको हो। 18 ब्रिक्स सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले यो समूह कसैको विरूद्धमा नभई आम सहमति कायम गरी अलग पहिचानका साथ अघि बढ़ने बताउनुभयो। ब्रिक्स सम्मेलनको पहिलो दिन नै दिल्ली घोषणा पत्र सर्वसम्मतिले पारित भएको छ। भारतले यो सम्मेलन चौथो पटक आयोजना गरेको हो। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै चीनका राष्ट्रपति सी जिनपिङले ब्रिक्स राष्ट्रहरू इतिहासको सही पक्षमा बलियो भएर उभिनुपर्नेमा जोड़ दिनुभयो। हिजो आयोजित ब्रिक्स बिजनेस फोरमलाई सम्बोधन गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ब्रिक्स कुनै पनि देश वा समूह विरूद्ध लक्षित नभएको बताउनु भएको थियो। इरानी राष्ट्रपति पेजेस्कियनले ब्रिक्स सदस्य राष्ट्रबीच राष्ट्रिय मुद्रा मार्फत व्यापार विस्तार गर्ने कदमको समर्थन गर्नुभयो। इरानले पश्चिमी वित्तीय प्रणालीमाथिको निर्भरता घटाउने तथा सदस्य राष्ट्रलाई आर्थिक दबावबाट जोगाउन सक्ने संयन्त्र निर्माणको वकालत गर्दै आएको छ। तेहरानले लामो समयदेखि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा अमेरिकी प्रतिबन्धको सामना गर्दै आएको छ। ब्रिक्सको स्थापना सन् 2006 ब्राजिल, रूस, भारत र चीनले गरेका थिए। सन् 2010 दक्षिण अफ्रिका समूहमा सामेल भएको थियो। त्यस यता समूहको विस्तार हुँदै सदस्य संख्या 11 पुगेको छ। समूहले विश्वको ठूलो जनसंख्या तथा विश्वव्यापी आर्थिक उत्पादनको उल्लेखनीय हिस्सा प्रतिनिधित्व गर्छ। चीन र रूसले ब्रिक्सलाई पश्चिमी प्रभुत्व, विशेष गरी संयुक्त राज्य अमेरिकाको प्रभाव घटाउने तथा उदयमान र विकासोन्मुख अर्थतन्त्र बीच सहयोग विस्तार गर्ने माध्यमका रूपमा हेर्दै आएका छन्। भारतका लागि यो शिखर सम्मेलनले अमेरिका र युरोपसँग सम्बन्ध विस्तार गर्दै रूस तथा इरानसँगको रणनीतिक साझेदारी कायम राख्ने प्रयासलाई उजागर गर्नेछ। भारतले ब्रिक्स मंच मार्फत चीनसँगको लामो समयदेखिको तनावपूर्ण सम्बन्ध सुधार गर्ने अवसर समेत खोजिरहेको छ। चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा आग लागि हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये 10 जनालाई मात्र सुरक्षित स्थानमा बाहिर निकाल्न सकिएको थियो। आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो। हिजो राति लागेको आज बिहानसम्म पनि नियन्त्रणमा आउन कठिन भएको थियो। आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढ़ीपछि उत्पन्न संकटपूर्ण घड़ीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बीमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापनामा जुट्नु पर्नेमा जोड़ दिनु भएको छ। वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड़ दिनु भएको छ। कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाँगीले बाढ़ीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा संचालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो। इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढ़ीका कारण रसुवा त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढ़ीले कुल 669 मेगावाट क्षमताका आयोजनाहरूमा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणाली र ऊर्जा क्षेत्रको लगानीमा ठूलो धक्का पुगेको इपानले उल्लेख गरेको छ। बाँकीमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना आगामी 5 निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 पूर्वाधार निर्माणको सबै काम सकिने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भइसकेको छ। आर्थिक वर्ष 2062/63 शुरू भएको आयोजना अन्तर्गत बाँकीको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य अघि सारिएको थियो। हाल 25,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुगिसकेको आयोजनाका निर्देशक आचार्यले जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा यही भदौ 10 आएको बाढ़ीका कारण 12 ब्याङ्कका 17 शाखाहरू प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनका अनुसार ब्याङ्कका शाखाहरूमा 72.4 करोड़ बराबरको क्षति भएको छ। जसमध्ये सबैभन्दा बढ़ी कृषि विकास ब्याङ्कको 65 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। म्याग्दीका युवाहरूले जंगलमा रातो च्याउ खोजेर राम्रो आमदानी गर्ने गरेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका 3 मुनाका नगेन मगर हिजो आज जंगलमा रातो च्याउ खोज्न व्यस्त हुनुहुन्छ। नगेन सहित मुनाका 4 युवाहरूको समूह रातो च्याउ संकलन गर्नका लागि करिब 10 दिनका लागि बन्दोबस्तीका सामान सहित जंगलमै आश्रय बनाएर बास बसेका छन्। नगेनले शुक्रबार करिब 40,000 रातो च्याउ बिक्री गरेको बताउनुभयो। ताजा रातो च्याउ प्रति केजी 1,000 दरले र सुकुटी बनाएको रातो च्याउ प्रति केजी 4,000 5,000 रूपियाँमा बिक्री हुने गरेको छ।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा यूएईलाई 44 पराजित गर्दै नेपाल दोस्रो पटक प्रिमियर कपको उपाधि जित्न सफल भएको हो। यो जितसँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। नेपालले यसअघि सन् 2023 यूएईलाई नै पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। गत संस्करणको विजेता बने को यूएई भने एसिया कप 2027 स्थान बनाउन असफल भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यूएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले 105 बलमा 3 र 4 सहित अभिजित 100 रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन। यस्तै सोएब खानले 52, तानिस सूरीले 42, हरप्रीत सिंहले 33 र खुजेमा तन्मिरले 15 रन जोडे। नेपालका लागि बलिङतर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले एक एक विकेट लिए। त्यसअघि मलेसियाको कुआलालम्पुर स्थित बायोमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ खेले। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै शनिबार गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रन बनाएका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो 6 अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसीर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रनको योगदान गरे। युएका लागि बलिङमा इब्रार अहमदले 4, खुजेमा तनवीरले 2 तथा हैदर अली, अबिद उस्मानीले एक एक विकेट लिए।
अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण प्रकार छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर, पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा फाटफूट, वीरेन्द्रनगरको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 14.3 मिलिमिटर र दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन शुरू। बाढ़ीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड़। सल्यानमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा 4 मृत्यु। दुई दिने ब्रिक्स सम्मेलन नयाँ दिल्लीमा शुरू। सम्मेलनको उद्देश्य कसैका विरूद्ध नभई अलग पहिचानका लागि भएको, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।